रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। चितवनको राप्ती नगरपालिका अन्तर्गत आमपानीमा ट्र्याक्टर दुर्घटना हुँदा 5 जनाको मृत्यु, 19 जना घाइते। देशभर कोरोना संक्रमितको संख्या निरन्तर बढ़दो, नयाँ प्रजातिको कोरोना भाइरस बाल बालिका र युवा युवतीमा बढ़ी देखिएको भन्दै उच्च सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध। विदेशमा रहेर क्षमता विकास गरी पूर्ण रूपमा स्वदेशमा काम गर्न चाहनेलाई सहयोग गर्ने सरकारको नीति रहेको परराष्ट्र मन्त्री प्रदीप गेवालीको भनाई। सुक्खायामसँगै देशका विभिन्न जिल्लाका सामुदायिक वनमा डढ़ेलो र बेलायतमा लकडाउन केही खुकुलो बनाइए पनि सुरक्षात्मक उपाय अपनाउन प्रधानमन्त्री बोरिस जोनसनको आग्रह। अब समाचार विस्तारमा। चितवनको राप्ती नगरपालिका 11 आमपानी स्थित चिउडे खोलामा हिजो ट्र्याक्टर दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ। दुर्घटनामा 19 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाका अनुसार थाकल चारबाट ढलानको काम गर्ने मजदूर बोकेर चिउडे खोलातर्फ जाँदै गरेको ना एक त 6382 नम्बरको ट्र्याक्टर हिजो साँझ करिब 7:30 बजे पुलबाट झण्डै 200 मिटर तल खसेको हो। दुर्घटनामा परि मृत्यु हुनेहरूमा राप्ती नगरपालिका वडा नम्बर 5 का 35 वर्षीय खड्ग लामा, राप्ती 4 का 45 वर्षीय सीताराम श्रेष्ठ, खैरहनी नगरपालिका वडा नम्बर 9 बस्ने 50 वर्षीय के छनिया महतो, खैरहनी 9 कै 40 वर्षीय मगन महतो र एकजना नाम थर र वतन नखुलेका करिब 25 वर्षीय पुरूष रहेको प्रहरीले जनाएको छ। घाइते मध्ये 8 जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको हाम्रा संवाददाताले जनाएका छन्। त्यस्तै चितवनको भरतपुर महानगरपालिका 19 रामपुरमा भ्यान दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा 7 जना घाइते भएका छन्। भरतपुरबाट शारदा नगरतर्फ जाँदै गरेको म्याजिक भ्यान हिजो अनियन्त्रित भई दुर्घटना हुँदा 2 जना पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी हिजो टुडीखेल जानुभई घोड़ी जात्राको अवलोकन गर्नुभएको छ। त्यस अवसरमा राष्ट्रपति भण्डारीले म्युजिकल राइडरमा प्रथम र द्वितीय हुने क्रमशः सहसेनानी प्रवेश खड्का र उपसेनानी दिपिन थापा तथा सो जम्पमा प्रथम भएका सिपाही ओम प्रकाश यादव र द्वितीय जम्दार जगदीश घिसिङलाई पुरस्कार प्रदान गर्नुभयो। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबराज, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रसभाका अध्यक्ष गणेश प्रसाद तिमिलसेना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा अंगका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति थियो। देशभर क्रमशः कोरोना संक्रमितको संख्या बढ़दै गएको छ। हिजो देशभर कोरोना भाइरसबाट 367 जना संक्रमित भएका छन्। 3125 वटा नमूनाको पीसीआर परीक्षण गर्दा 303 जना तथा 690 वटा नमूनाको एन्टीजेन परीक्षण गर्दा 64 जना गरी जम्मा 367 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी हिजो थप 141 जना कोरोना संक्रमणबाट निको भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। हिजोसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर 97.9% रहेको छ। हाल नेपालमा 2961 सक्रिय संक्रमित मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। प्रवक्ता डाक्टर गौतमले नयाँ प्रजातिको कोरोना भाइरस बाल बालिका र युवा युवतीमा बढ़ी देखिएको भन्नुहुँदै उच्च सावधानी अपनाउन आग्रह समेत गर्नुभएको छ। विगत केही दिन यता नारायणी अस्पतालमा परीक्षण गरिएका मध्ये 50% भन्दा बढ़ीमा कोरोना संक्रमण पुष्टि भएसँगै वीरगंज नाकामा आवत जावतमा कड़ाई गरिएको छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको संख्या बढ़दै गएपछि नेपाल भारत सीमा नाकामा कड़ाई गर्न थालिएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाटै हुने बताउनु भएको छ। चितवन स्थित आफ्नो निर्वाचन क्षेत्रमा पुग्नुभएका अध्यक्ष दाहालले हिजो पत्रकारसँग कुरा गर्नुहुँदै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरूद्ध संघर्षमा सड़कमा गएका शक्ति मिलेरै सरकार बनाउनुपर्ने बताउनुभयो। उहाँले आफूहरू कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व भएको बताउनु भएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका 5 मा हिजो आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसदीय प्रणाली विरूद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा षड्यन्त्र भइरहेकाले त्यसलाई बचाउन सबै लाग्नुपर्ने बेला आएको बताउनुभयो। वरिष्ठ नेता पौडेलले सत्ताका लागि भन्दा व्यवस्थाका लागि बढ़ी चिन्ता गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताउनु भएको छ। नेपाली कांग्रेस रत्ननगर नगर समिति चितवनले रत्ननगरमा आयोजना गरेको कार्यक्रममा महामन्त्री डाक्टर कोइरालाले कांग्रेसका नेता कार्यकर्ता आफ्नो स्थानबाट इमान्दार भएर लाग्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसले आसन्न चौधौं महाधिवेशनका सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको वितरण केन्द्रमा बुझाउने समयावधि फेरि थप्ने तयारी गरेको छ। यसअघि जिल्ला कार्य समितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटक पटक थप्दै आएको कांग्रेसमा यो समय अवधि पुनः थप्नुपर्ने बाध्यता देखिएको छ। हालको कार्यतालिका अनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि यही चैत्र 30 गतेसम्म तोकिएको छ। आइतबार साँझसम्म नयाँ र नवीकरण गरी करिब 5.5 लाख क्रियाशील सदस्यता मात्र पार्टीको वेबसाइटमा अपलोड भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधव कुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनैतिक समस्याको समाधान निस्कने बताउनु भएको छ। प्रेस संगठन नेपाल प्रसाले हिजो वीरगंजमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले संगठनको विधान अनुसार छलफल गरे समस्याको समाधान खोज्न सकिने बताउनुभयो। उहाँले विगतका तीता अनुभवलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्या समाधान गर्न आफूहरू तयार भए पनि पार्टी नेतृत्व कै कारण समस्या यथावत रहेको आरोप लगाउनुभयो। नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताउनु भएको छ। नेपाल दलित संघ काठमाडौँ जिल्लाले हिजो काठमाडौँमा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा पूर्व महामन्त्री सिंहले महाधिवेशनलाई प्रभावित पार्ने क्रियाकलाप विरूद्ध सबै नेता कार्यकर्ता उभिनुपर्ने बताउनुभयो। सरकारले जनताको मर्म र भावना अनुसार काम गर्न नसकेको आरोप लगाउनुहुँदै उहाँले अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिन कांग्रेस नेतृत्वको सरकार निर्माण हुनुपर्ने धारणा राख्नुभयो। प्रदेश नम्बर दुईको प्रदेश सभाको पाँचौं अधिवेशन आज शुरू हुने भएको छ। आज दिउँसो 1 बजेका लागि पाँचौं अधिवेशनको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिनुभयो। पाँचौं अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूची तय भएको सचिव यादवले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। परराष्ट्र मन्त्री प्रदीप गेवालीले धेरै संख्यामा नेपाली विदेशिनु नेपालका लागि प्रतिभा पलायन मात्र नभएर प्रतिभा प्राप्ति समेत भएको बताउनु भएको छ। ब्रेन गेन सेन्टरले हिजो आयोजना गरेको कार्यक्रममा उच्च शिक्षा लिएका नेपाली नेपालका लागि अवसर भएको उहाँले उल्लेख गर्नुभयो। मन्त्री गेवालीले विदेशमा रहेर क्षमता विकास गरी पूर्ण रूपमा देशमा काम गर्न चाहनेलाई सहयोग गर्ने सरकारको नीति रहेको स्पष्ट गर्नुभयो। यस वर्ष मुलुकमा 2713 डढेलोका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्माले गत वर्षको तुलनामा यो वर्ष डढेलो 15 गुणा बढ़ेको जानकारी दिनुभयो। डढेलोको याम अझै बाँकी रहेकाले थप क्षति हुन सक्नेतर्फ सचेत हुनुपर्ने सुझाव प्राधिकरणले दिएको छ। वनमा डढेलो लगाउँदा नयाँ पालुवा पलाउँछ, मलिलो हुन्छ भन्ने जस्ता भ्रम रहेको भन्नुहुँदै डढेलो लगाउने कार्य गैर कानूनी भएकाले त्यसमा संलग्न नहुन पनि प्राधिकरणले सबैमा अपील गरेको छ। प्राधिकरणका अनुसार वनमा लाग्ने डढेलोको 64% कारण मानिसले जानी जानी डढेलो लगाउनु र 32% मानवीय लापरवाहीले हुने गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले डढेलो नियन्त्रण लगायत विपद नियन्त्रणका लागि 10 वर्षीय रणनीति ल्याइएको जानकारी दिनुभयो। काठमाडौँ, डडेलधुरा, बैतडी, कालीकोट र पर्वत भोजपुर लगायतका जिल्लामा आग लागि भएको छ। काठमाडौँको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ। हिजो डढेलो लागेपछि सिमरिक एयरको हेलिकप्टर मार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले जानकारी दिनुभयो। त्यसअघि काठमाडौँ महानगरपालिका, बुढा नीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेका थिए। डडेलधुराका एक दर्जन बढ़ी सामुदायिक वनमा समेत आग लागि भएको छ। सुक्खायाम र गर्मी मौसमसँगै डडेलधुराका दर्जन बढ़ी सामुदायिक र सल्लेरी वनहरूमा डढ़ेलो लागेको डिभिजन वन कार्यालय डडेलधुराले जनाएको छ। डडेलका कारण परशुराम नगरपालिका वडा नम्बर 7 घुम्टे गढ़ाका दुईवटा सामुदायिक वनमा लागेको डढेलोले खाने पानीका पाइपहरू जलेर नष्ट भएपछि पानीको अभाव भएको छ। स्थानीय उपभोक्ताको लापरवाहीका कारण जंगलमा बढ़ी आग लागि हुने गरेको डिभिजन वन कार्यालय डडेलधुराका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयो। यसै गरी बैतडीमा 15 भन्दा बढ़ी सामुदायिक वनमा आग लागि भएको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ। जिल्लाका 15 बढ़ी सामुदायिक वनको 155 हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले जानकारी दिनुभयो। कालीकोट पचाल झरना गाउँपालिका 8 मा आग लागि हुँदा 6 घर जलेर नष्ट भएका छन्। हिजो आगलागीबाट गाउँपालिका 8 खोली बजारका 6 जनाको घर जलेर पूर्ण रूपमा नष्ट भएको पचाल झरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिनुभयो। यसैबीच पर्वतको पैयौं गाउँपालिका 6 सरुङ खोला स्थित डाँडा काहुमा भएको आगलागी पीड़ितलाई राहत वितरण गरिएको छ। गण्डकी प्रदेश सरकारका तर्फबाट तत्कालका लागि आगलागीमा परि घर गोठ जल्नुका साथै पशु चौपाया परेका स्थानीय बासिन्दालाई प्रति घर 10,000 रूपियाँका साथै अस्थायी वासस्थानका लागि पाल त्रिपाल सहितका सामग्री वितरण गरिएको हो। शुक्रबार दिउँसो जंगलमा लागेको डढेलो डाँडा काहुको बस्तीमा पस्दा 5 घर र 15 गोठ जलेर नष्ट भएको थियो। यसअघि स्थानीय पैयौं गाउँपालिकाले जनै 10,000 रूपियाँ र खाद्यान्न, लत्ता कपड़ा तथा त्रिपाल समेत वितरण गरेको थियो। यस्तै भोजपुरको दक्षिण हतुवागढ़ी गाउँपालिका वडा नम्बर 8 पातले पानीको खुकैलाका आगलागी पीड़ितलाई आर्थिक सहित आवश्यक सामग्री वितरण गरिएको छ। बर्दियाको गेरुवा गाउँपालिका 1 मा जंगली हात्तीको आक्रमणबाट 1 महिलाको मृत्यु भएको छ। गेरुवा गाउँपालिका 1 की 60 वर्षीय भुन्टी बोहराको बगुवा सामुदायिक जंगलको किनारमा बाख्रा चराउने क्रममा हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो। पछिल्लो समय जाजरकोटमा घट्ट व्यवसाय स्वरोजगारको भरपर्दो माध्यम बनेको छ। थोरै लगानी र कम मेहनतबाट सञ्चालन गर्न सकिने यो व्यवसायबाट राम्रो आमदानी समेत हुने भएकाले जीविकोपार्जनमा सहज भएको घट्ट व्यवसायीहरू बताउँछन्। जाजरकोटबाट बद्री पन्तको रिपोर्ट।
घट्ट व्यवसाय थोरै लगानी र कम मेहनतबाट सञ्चालन गर्न सकिने व्यवसाय हो। गाउँघरमा अन्नबाट पिठो पिस्न बनाएका घट्टबाट जीविकोपार्जन गर्न सजिलो भएको छ। पानीबाट सञ्चालन हुने घट्टमा काठको पुतालो तथा पाइपबाट सञ्चालन गर्न सकिन्छ। अहिले सबैको सजिलो र जीवन स्तरमा परिवर्तन गर्न समेत यसले ठूलो टेवा पुर्याउनको साथै स्वरोजगार बन्ने बाटो खुलेको घट्ट व्यवसायहरूको भनाइरहेको छ।
पिठो दिने, मकै दिने, अनि जो उब्जिन त उयो घट्ट ल्याए भने दिने भइहाल्छ।
धेरै फाइदा छ, मेरो दुईटा घट्ट छन् नि। गाउँतिरबाट धेरै मान्छेहरू आउँछन्, खाएर पनि एक वर्षमा 4-5 लाखको अनाज बेचेर नुन तेल किन्ने त्यसैबाट गुजारा गरिराखेका छु। राम्रै छ,
मेरो आमदानी घट्टबाट 2 लाख जति हुन्छ।
आधुनिक घट्टको विकास गर्न सके स्थानीयको जीवन स्तरमा परिवर्तन गर्न सहज हुने बताउनुहुन्छ बारेकोट गाउँपालिका 8 का वडा अध्यक्ष लालभक्त सिंह।
परम्परादेखि पाने घट्ट चलाउँदै आएका हुन्। पाने घट्ट सम्बन्धी केही अनुदानको व्यवस्था, जस फलामे सौरी, पाइपवाला फुदालो, यस्ता कुराहरूमा केही नेपाल सरकारबाट सहयोग भयो भने यहाँको जनताको जीविकार्जन प्रति धेरै चाहिँ सुविधा पुग्ने थियो।
पछिल्लो समय घट्टको लागि आवश्यक पर्ने पानीका स्रोत सुक्दै गएपछि समस्या भएको देखिन्छ। आर्थिक आमदानी, सामाजिक व्यवहार लगायत हिसाबले पनि यो व्यवसाय धेरैको रोजाइ बन्न पुगेको छ। घट्ट सञ्चालन गरेर जीवन गुजारा चलाउने परिवारको संख्या 1,000 बढी छ भने उनीहरू यसै गरी रोजगारी गर्दै आएका छन्। बद्री पन्त, रेडियो नेपाल, जाजरकोट।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। बेलायतका प्रधानमन्त्री बोरिस जनसनले कोरोना भाइरस रोकथाम गर्न लगाएको लकडाउन केही खुकुलो गरे पनि सुरक्षाका उपायहरू अवलम्बन गरिरहन सबैमा अनुरोध गर्नुभएको छ। बेलायतका प्रधानमन्त्री जनसनले सबैलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो। लकडाउन खुकुलो गरेसँगै बेलायतमा पसल, सैलुन, पब, जिम, पार्लर, चिडियाखाना, लाइब्रेरी जस्ता व्यवसायहरू खुला गरिएको छ। यसैगरी प्रधानमन्त्री जनसनले लकडाउन खुकुलो भएको उत्सव मनाउने योजना भए पनि राजकुमार फिलिपको निधनका कारण स्थगित गरिएको बताउनुभयो। विश्वमा कोरोना भाइरस महामारीको जोखिम बढ़िरहेका बेला छिमेकी मुलुक भारतमा गत 24 घण्टामा मात्रै 900 भन्दा बढ़ीको मृत्यु भएको छ। वर्ल्ड मिटरले देखाएको तथ्याङ्क अनुसार भारतमा गत 24 घण्टामा 170,000 नयाँ संक्रमित थपिएका छन्। यसै गरी गत 24 घण्टामा कोरोना भाइरसका कारण ब्राजिलमा सबैभन्दा धेरै 1,824 जनाको मृत्यु भएको छ भने अमेरिकामा 276 जनाको मृत्यु भएको छ। बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान राजकुमार फिलिपको यही अप्रेल 17 अन्त्येष्टि गरिने भएको छ। बेलायतको राजदरबार बकिङहमका प्रवक्ताले 79 वर्षको उमेरमा स्वर्गारोहण हुनुभएका फिलिपको अप्रेल 17 अन्त्येष्टि गर्ने निर्णय भएको जानकारी दिएका छन्। गत शुक्रबार नै उहाँको निधन भए पनि संवैधानिक प्रक्रिया मार्फत अन्त्येष्टि गर्नुपर्ने भएकाले ढिला हुने भएको अधिकारीहरूले बताएका छन्। कोरोना भाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने भएको छ भने अत्यावश्यक ठानिएका 30 व्यक्तिलाई मात्र सहभागी गराइनेछ। उहाँको निधनमा देशभर 8 दिन शोक मनाउने निर्णय भएको बेलायत सरकारले जनाएको छ। शोक मनाउने समयमा देशभर राष्ट्रिय झण्डा आधा झुकाइनेछ भने राजदरबारमा पूरै झण्डा झुकाइनेछ। अब आर्थिक समाचार।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेवाङले निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाली निर्माण व्यवसायी महासंघको 22 साधारण सभालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै मन्त्री नेवाङले आपसी छलफलमा व्यवसायीका मागहरू सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो। भौतिक पूर्वाधारको विकास बिना सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा पूरा हुनै नसक्ने पनि मन्त्री नेवाङले बताउनुभयो। सरकारसँग आफ्नो स्वामित्वमा कुनै निर्माण कम्पनी नरहेको स्पष्ट पार्दै मन्त्री नेवाङले देशभरका सबै निर्माण व्यवसायहरू नै सरकारको विकासका साझेदार रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा शहरी विकास राज्य मन्त्री रामवीर मानन्दरले गुनासो मात्र अघि सार्ने परिपाटीले कसैलाई फाइदा नहुने उल्लेख गर्दै सबैले आफ्नो जिम्मेवारी सही ढंगले निर्वाह गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीर बहादुर बलायरले निर्माण व्यवसायीहरूको भुक्तानी रोक्न नहुने उल्लेख गर्नुभयो। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जायज मागहरू पूरा नभए महासंघ आन्दोलनमा जान बाध्य हुने उल्लेख गर्नुभयो। काठमाडौँ घोषणा पत्र जारी गर्दै सम्पन्न हुने महासंघको 22 साधारण सभामा देशभरका 1,000 भन्दा बढी निर्माण व्यवसायीहरूको सहभागिता रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सिराहाका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको शनिबार लहानमा गोलीहानी हत्या भएकोमा आपत्ति प्रकट गरेको छ। लहान स्थित अमिता ज्वेलर्सका संचालक 40 वर्षीय विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोलीहानी हत्या गरेका थिए। महासंघले दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कार्यवाही गर्न र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन समेत माग गरेको छ। कञ्चनपुरको बेलौरीमा उखु कृषकहरूलाई कृषि यन्त्र र उपकरण वितरण गरिएको छ। कृषकहरूलाई यन्त्रीकरणमा सहयोग पुर्याउने उद्देश्यले मुख्यमन्त्री नमूना कृषि गाउँ कृषक समन्वय समिति बेलौरीले सम्बद्ध उखु कृषकहरूलाई अनुदानमा कृषि यन्त्र तथा उपकरण वितरण गरेको हो। कृषक समन्वय समिति बेलौरीले शनिबार उखु कृषकहरूलाई कृषि यन्त्र र उपकरण वितरण गरेको समितिका अध्यक्ष मनराज उपाध्यायले दिनुभयो। सल्यान जिल्लाका पाखाहरूमा ढकमक्क फुल्ने लाली गुराँस यस वर्ष नफुलेपछि त्यसको रसको प्रयोग गरी बनाइने जुस उत्पादनमा कमी भएको छ। यस वर्ष लाली गुराँस नफुलेपछि उत्पादनमा कमी आएको पहाड़ी फलफूल संरक्षण तथा प्रशोधन उद्योगका संचालक तेज बहादुर थापाले बताउनुभयो। कपुरकोटमा उद्योग सञ्चालन गर्दै आइरहेका स्थानीय युवाले वनमा फुल्ने लाली गुराँसबाट जुस उत्पादन गरी राम्रो आमदानी गर्दै आइरहेका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
छैटौं संस्करणको विराट गोल्ड कप अन्तर्गत जारी खेलमा विराटनगर 11 सेमी फाइनलमा प्रवेश गरेको छ। विराटनगरको शहीद रंगशालामा जारी प्रतियोगितामा भारतको सिलिगुडी युनाइटेड फुटबल क्लबलाई 3-0 0 गोलले पराजित गर्दै आयोजक विराटनगर 11 सेमी फाइनलमा प्रवेश गरेको हो। विराटनगरको जितका लागि सुनिल खड्काले 2 र प्रकाश बुढाथोकीले 1 गोल गरेका थिए। जितसँगै विराटनगरले चैत 30 गते हुने सशस्त्र प्रहरी बल काठमाडौँ र नेपाल प्रहरी काठमाडौँको विजेता टीमसँग प्रतिस्पर्धा गर्नेछ। खेलको म्यान अफ दि म्याच 2 गोल गर्ने विराटनगरका सुनिल खड्का घोषित भए भने उनले नगद 10,000 रुपियाँ प्राप्त गरेका छन्। प्रथम नेपाली महिला सगरमाथा आरोही राष्ट्रिय विभूति पासाङ लमु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। समान र सम्मान हाम्रो चाहना, विभेद रहित समाज हाम्रो परिकल्पना भन्ने नारासहित नयाँ वर्ष 2078 को अवसरमा आगामी वैशाख 8-9 र 10 गते गाउँ स्तरीय पुरूष भलिबल र जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागि आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। प्रतियोगिताका विजेता टीमलाई ट्रफी प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने राष्ट्रिय विभूति पासाङ लामो शेर्पा स्मृति कप आयोजक समितिले जनाएको छ। आयोजकका अनुसार प्रथमलाई नगद 1,00,000, द्वितीयलाई 50,000, तृतीयलाई 25,000 र उत्कृष्ट खेलाड़ी, उत्कृष्ट रेजर र उत्कृष्ट सटरका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ। एएफसी कप छनौटको दोस्रो चरण खेल्न त्रिभुवन आर्मी फुटबल क्लब भारतको गोवा प्रस्थान गरेको छ। आगामी वैशाख 1 गते भारतीय आईएसएल च्याम्पियन बेंगलोर एफसीसँग हुने खेलका लागि आर्मी क्लब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेंगलोर प्रस्थान गरेको हो। यसअघि बिहिबार घरेलु मैदानमा भएको खेलमा आर्मीले श्रीलंकन लीग च्याम्पियन पुलिसलाई 5-1 गोल अन्तरले पराजित गरेको थियो। एएफसीको क्लबले लाइसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेलेको हो। कञ्चनपुर जिल्ला लीग फुटबल प्रतियोगिताको मिति तय भएको छ। आगामी वैशाख 12 गतेदेखि जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्ने र वैशाख 18 गतेदेखि जिल्ला लीग फुटबल प्रतियोगिताको आयोजना गर्ने गरी मिति घोषणा गरिएको कञ्चनपुर फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले बताउनुभयो। अखिल नेपाल फुटबल संघ एन्फाको पत्राचार अनुसार जिल्ला फुटबल संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो।
कमला रसाइली खेल समाचारका साथमा अब मौसम। आज देशका पहाड़ी भागका साथै सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुन सक्ने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 67%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:42 भयो भने सूर्यास्त भरे साँझ 6:27 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चितवनको राप्ती नगरपालिका अन्तर्गत आमपानीमा ट्र्याक्टर दुर्घटना हुँदा 5 जनाको मृत्यु, 19 जना घाइते। देशभर कोरोना संक्रमितको संख्या निरन्तर बढ़दो। नयाँ प्रजातिको कोरोना भाइरस बालबालिका र युवा युवतीमा बढ़ी देखिएको भन्दै उच्च सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध। विदेशमा रहेर क्षमता विकास गरी पूर्ण रूपमा स्वदेशमा काम गर्न चाहनेलाई सहयोग गर्ने सरकारको नीति रहेको परराष्ट्र मन्त्री प्रदीप गेवालीको भनाई। सुक्खायामसँगै देशका विभिन्न जिल्लाका सामुदायिक वनमा डढ़ेलो र बेलायतमा लकडाउन खुकुलो बनाइए पनि सुरक्षात्मक उपाय अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनको आग्रह। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।